नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको विगतका केही सातादेखि मंगलबार हामी तपाईँलाई विभिन्न कथाहरू सुनाउँदै आएका थियौं। आजदेखिको श्रृंखलामा हामी उपन्यास लिएर आइपुगेका छौं। आज मैले वाचन गर्ने उपन्यासको शीर्षक छ आज रमिता छ। यो उपन्यास इन्द्रबहादुर राईले लेख्नुभएको हो। यसको दोस्रो प्रकाशन साझाले 2032 सालमा प्रकाशन गरेको हो। त्यसै गरी 67 सालसम्म आइपुग्दा यसको 6 संस्करण पनि प्रकाशित भइसकेको छ र मैले अहिले वाचन गर्ने पुस्तक 6 संस्करणबाट हो, 2067 सालमा प्रकाशित भएको। यस उपन्यासबारे लेखकले भूमिका छोटो लेख्नुभएको छ। यो भूमिकालाई म क्रमशः अरू हप्तामा पनि सुनाउँदै जान्छु। पहिलो अनुच्छेदमा यस्तो लेखिएको छ, उपन्यास लेख्नलाई कागज र कलम चाहिन्छ औ चाहिन्छ जीवनको ज्ञान। जीवनको ज्ञान तीन पावा अनुभवमा एक पावा कल्पना हो। उमेर र अनुभवले हामीलाई जीवनसँगै चिनाउँदै लगेपछि जीवनप्रति र जगतप्रति हाम्रो दृष्टि बन्दछ। त्यही दृष्टि हो उपन्यास लेखाउने। समान चरित्रहरूको एकै कथा पनि पाँच दृष्टिले लेखिए ती वास्तविक अर्थमा पाँच उपन्यास हुन्छन्। तर एकै दृष्टिले लेखिएका ती सयका सय ठिलेहरू एउटै उपन्यासका विभेदहरू मात्र हुन्। मेरा अनुभवहरूले जीवन मलाई जस्तो लाग्छ अरूलाई त्यस्तै लाग्दैन। अतएव उपन्यास लेख्ने दृष्टि सबको एक र समान हुँदैन। अनुभव र त्यसमाथिको चिन्तन छोटोमा जसलाई सचेतता भनिन्छ द्वारा हरेक लेखकले यो दृष्टि बिस्तार बिस्तार आफ्नो लागि आएझै आविष्कार गर्नुपर्छ, सम्मुखतामा ल्याउनुपर्छ। चिन्ता बिनाको साहित्यिक प्रयास रहर स्वाङ मात्र हो, एउटा खेलाँची। उहाँले भूमिकामा अरू कुरा पनि लेख्नुभएको छ, म आउँदा सातामा सुनाउँदै जान्छु। अब आजदेखि वाचन सुरु गर्ने उपन्यास इन्द्रबहादुर राईको आज रमिता छको पहिलो श्रृङ्खला अब वाचन सुरु हुन्छ। दुलाले धुस्रिएको कोलाहलमय सिलगढी बजारलाई उत्तरान्त लेबोङ गोलटारको टाटोसँग वृष्टिपछि कालो भई चम्कने काट रोडले अनेक भीर पहरा घुमाउरा डाँडा छिचोल्दै गएर जोडेको छ। पार्वती जिल्लामा जीवन सञ्चारित गर्ने यो रक्तपथ पानी झरीका चार महिनामा यसलाई पहिरोले तान्छ, डिक्युना झरेर छोपिन्छ, पुरातन सालवृक्षले सडकबीच शरीर तिर्स्याएर सत्याग्रह गर्छ। पर्वतवासी पौराकी जान्छन्, देवल बाँच्छन्, माटो फ्याँक्छन्, वृक्षको पुरुष परद्रोह टुक्र्याउँछन्। असंख्य गोरुगाडी, रेलका ट्राली, जीप, बस गाडी, ट्रक यस सडकका दैनिक यात्री छन्। सुकुनाको बन्ने सघनतामा रेल फनको भित्र लुक्दै जीपसँग विवरणा प्रियाले जस्तो लुकीचोरी खेल्छन्। सत्य सांसारिक जस्तो भई जीप त्यसलाई छोडिराखेर अघि बढ्छ। पछि पछि अशक्त शीघ्रतासँग रेलले पछ्याउँदै बिसाउँदै बतासेको उच्च डाँडामा आइपुगेर हेर्दा पनि उसलाई नदेख्दा दीर्घ धुम्र निश्वास छोड्छिन्, आर्त स्वर गर्छिन्, तप्ताश्रुले भुइँ भिजाउँछिन्। नियमित पथमा हिँड्नु परेकी नारी जस्तो रेललाई भ्रमर जहीँ जहीँ तहीँ पुग्ने जीवको प्रेम पुरुषको दया नै होला। यताबाट कोइला, आलु, टिन र चिरिटाको भारी बोकेर गएको ट्रकले दुई ग्रहको संयोग जस्तो यी दुईको मिलनलाई कुनै बिन्दुमा सम्भव हुन खोज्दा दुई चरित्रले जस्तो हेर्दछ, बासनाको एक आँखा रातो गरी बालेर अर्को भयभीत निष्प्राण। गिद्धे पहराको छातीमा कोपेको सडकबाट ट्रक सतर्कताको आवाज दिँदै ओह्रालो लाग्यो। खरसाङ मुनिका जनहीन अनन्त घुम्तीहरूमा हुँदै एक चोरले दौडिरहेको ट्रकलाई माथिदेखि हेर्दा कुनै मार्मिक जीवनशक्ति बढिरहेको जस्तो लाग्छ। असार साउनको समयमा पञ्चनैदेखि घुमसम्मै कुहिरोले दिन र रातको प्रभेदलाई मेटाएर पृथ्वीको आदिकाल स्फित गराउँछ। ऐनामा जम्न आएका तरल बिन्दुका धाराहरू पुस्दै ड्राइभरले अतीव संयमता साथ गाडीलाई प्रत्येक पखेरो चढाउँछ। ट्रक समाजको श्रमिक हो, चालकको आधा प्राण हो, मालिकका निम्ति उसको जीवन चल्ने सानो कारखाना हो। ट्रकका लागि न घर छ, न निर्दिष्ट उभिने ठाउँ नै छ। सडकको छेउ लागेर रात काटिदिन्छ, कहिले अर्काको आँगनमा तेर्सो बसेर। दर्के झरीको कालो भयावह रातमा एक सरो पालेसको जीवनको सुरक्षा, भोलि फेरि यसले तीन मन तीस मन भारी तीस कोस टाढालाई पुर्याएर समाज र सभ्यतालाई जीवित राख्नुपर्छ। ट्रकको चार चक्का मध्येको प्रत्येकले एक फनको जमिन छुँदा एक पैसाको दशांश बन्दछ। दास हो यो 10,000 किनेको रातो ट्रक, काग जोडानेर आउँदै गरेको नम्बर 3761 जनकको। बेची खाइनस् भने यसैले तँलाई पाल्छ, जनकलाई बाबुले भनेका थिए। पुरानो बान्कीको चारजना बस्न हुने सानो अस्टिन कार बुढाले पहिले त्यस साल भर्खर किनेका थिए। गाडीले बजारदेखि घुमसम्म खेप्थ्यो। स्टेसन छेउमा चिया दोकान थियो बुढाको। आलु उसिनेको भटमास, चिउरा, मुरैका डल्ला, बनरोटी, पान राखेर जनकी आमा बस्थिन् दोकानमा। राति ड्राइभरहरू रक्सी खान आउँथे, तास खेलिन्थ्यो, बुढा बत्तीको पैसा उठाउँथे। भयङ्कर झगडा निस्कन्थ्यो कोही बेला। ड्राइभरहरू कुटाकुट गर्थे, टाउको फुटेर कोही अस्पताल पुग्थे, फोरेर थाना पुग्थे। मेरो घर कोङ्सी होइन, तास बन्द आजदेखि, बुढा जङ्गिन्थे। चार पाँच दिनपछि बदेबाट फेरि अलिअलि गर्दै खेल चल्थ्यो। बुढी पैसा चेप्थिन्, कानमा लगाइराखेको चेप्टे सुन बाहेक धनिकताको कुनै प्रदर्शन बुढाबुढीले जीवन्त गरेनन्। जनकले म्याट्रिक पास गरेपछि पुलिस विभागमा दरोगा काममा लगाइदिन्छौँ भन्ने कति सल्लाह आउँदा पनि बुढाले अस्वीकृतिमै टाउको हल्लाए। ब्याङ्कको अङ्ग्रेज म्यानेजरले यति राम्रो आशा दिएको थियो, हम देखेका अच्छा भनिसकेको थियो। साहेबले भनेरै त जनक कलकत्तामा पढ्दैछ। रातो जमटको टोपी र माथि ट्याप्प घाँटीसम्मै साङ्लीको बटम मारेको सेतो कमिज लगाएका बुढा गर्वसाथ भन्थे। वाणिज्य द्वितीय वर्ष पढ्दै गर्दा कलकत्तामै जनकले बाबु खसेको समाचार पायो। अघिल्लो दिनदेखि कलेजहरू रमणले नोबेल पुरस्कार जितेको खुसीमा बन्द थियो। दण्डी घुम्न जाने कार्यक्रम स्थगित राखेर जनक शोकित आमालाई आधार दिन दार्जिलिङ आए। आमाको अविचलित मुद्रा र शान्त मूर्ति देखेर जनक चकित भए। घेवासाङ्गे भयो। सबैजना र लामाहरू पनि गइसकेपछि आमाले जनकलाई बोलाएर भनिन्, तेरो अब कति महिना छ पढ्नु? मर्ने बेलामा पनि तँलाई पढाउनु, त्यसलाई पास गराउनु है गराउनु भनिराखेको छ बाबुले। जा छिट्टो गएर पास गरेर आइज, त्यसपछि काम कति छ कति। यति भनेर त्यस रात जब घरमा कोही अरू मान्छे थिएन आमा रोइन्। आठ महिनापछि फर्कँदा जनकले आमालाई चिन्नै सकेन। दुब्ली, रुग्णा, वृद्ध, अघिको शरीर खोइ तिनको। जनक आत्तियो, मुहारमा तर त्यही शान्ति छ। दोकानमा तिनी आफ्नै अभ्यस्त पुरानो ठाउँमा पछिसम्म बसिरहेन् सीता नायन्जेल। ब्याङ्कदेखि अब जनकले 7-8 बजे राति पाई पाईको हिसाब मिलाएर थकित भई घरमा आएर पनि बाहिर भइरहेको हलचल र उधुमको कुरा सुनाउँथे। रातो कोठे हाइल्यान्डर साल ओढेकी आमा भन्थिन्, अङ्ग्रेजीले यत्रो राज कहिले छोडेर जान्छ? मान्छेको कुरा, कति लडाईँ बुद्धि परिश्रम गरेर आफ्नो पारेको राज कसैले माग्दैमा दिएर जाने हो? यत्रो सहर बाटो बिल्डिङ बनायो अङ्ग्रेजले, कहिले त्यसै माया मारेर जान्थ्यो? आमालाई अत्यन्त माया गर्दै जनकले बुझाउने कोसिस गर्थे। हाम्रो देश हाम्रो घर हो, तपाईँ नै भन्नुहोस् आमा, हाम्रो घरमा कोही चोर पस्न आयो भने के गर्नुहुन्छ तपाईँ? म के गर्छु? म तैँले पो कुटेर खेद्दैनस् र मैले के गर्नु? अह, कुट्नु हुँदैन आमा, अहिंसा। जनक आमालाई गान्धीवादको व्याख्यान गर्थे। शत्रु नै किन नहोस्, मानवतामा विश्वास गरेर उसलाई प्रेम गर्नुपर्छ, बुझ्नुभयो आमा? उसलाई आफ्नो दोष चिन्ने पार्नलाई सप्रेम सत्याग्रह गर्नुपर्छ। सत्यमा टेक लिएर गरिएको आग्रहले अपराधीको हृदयमा आमूल परिवर्तन ल्याउने शक्ति राखेको हुन्छ, थाहा छ आमा? कदाचित यो अझ निर्मम, अत्याचारी र क्रूर बन्न लाग्यो भने पनि हामीले क्रोध वा प्रतिशोध होइन, सविनय अवज्ञाको व्रत पालन गर्नुपर्छ। अब बुझ्नुभयो आमा? बुझिन, केही पनि बुझिन। 15-16 ग्रीष्मपछि, धेरै सङ्घर्षपछि एक दिन भारत स्वतन्त्र भयो। राति 12 बजेदेखि जब आधा पृथ्वी नै निद्रित र सुप्त थियो मुक्त क्षणहरू बित्न लागे। तर्का धुरी धुरीमा भोलि भारतभरि करोडौँ हर्षका पताकाहरू फरफराउनेछन्। जनक, हाम्रो देश साँच्चै स्वतन्त्र भयो अरे। भयो भन्छ जनक, यति बदलिएका थिए। धन्य ईश्वर, जुनी सार्थक भयो मेरो, भनिन् आमाले। जनकले पढेको उपन्यास र अरू पुस्तकहरूमा त्यति बेला कोरेको नाम र मितिहरूबाट पत्ता लागेको छ। जनकले यही पछिल्लो पालि दार्जिलिङ आउँदा सीतालाई देखेका रहेछन्। यी दुईबीचको परिचय, प्रगति, प्रेमालापका विषयमा केही बताउन सक्ने कोही पनि भेटिएन। अतैव कल्पना कथेर विस्तृत कथा लेख्नु भएन। यसबाट स्पष्ट यति मात्र हुन्छ, कसरी जनक र सीता बाबु छोरीले उनीहरूको पापाद र प्रेमलाई, दुईजनाले मात्र जानेको प्यारो सत्यलाई कतिसम्म गोप्य राख्न सकेका रहेछन्। जनकको विश्वस्त शमशेरलाई केवल यति नै थाहा थियो, सीता नेपालतिरबाट यहाँ पढ्न आएकी हुन्। जातको सायद प्रधान नि हुन्, कारण कचहरी मुनि हरिदास हट्टाका प्रधान परिवारसँगै तिनी आइतबार बजार गर्न आउँथिन्। एक दिन उनीहरूको उपन्यास त प्रेम नाट्यले मध्यकाल पनि नागिसकेको अध्यायमा शमशेरलाई जनकले उसलाई सीताले लेखेकी सानो पत्रबाट एक पंक्ति पढेर सुनाए, मेरो भन्दा हजार गुणा प्यारो मलाई हजुरको प्राण लाग्छ। यसै एक पंक्तिमा समस्त विश्वको साहित्य र समर्पण जनकले पाए। एउटा कुरा शमशेरले त्यस दिन उत्तेजित भएर जनकलाई भनेछ, याद गरेका छौ, सीताको दुवै खुट्टाको माइली औँला कति लामो लामो छ, त्यतिले नै त कति घरानकी लाग्छ। नाते जनकले अरू केही नपाई त्यो कुरा सीतालाई फुस्छ भनिदिएछ कि के हो। अर्को दिनदेखि जम्का भेट हुँदा काली सर्पिनी जस्ती भएर सीताले शमशेरलाई हेर्थिन्। मिनपचासको बेदामा सीतालाई लिन घरबाट मानिस र भरियाहरू आएका थिए। यस्तो अवस्थामा अरूले जस्तै रातभरि लाएर एक विशद साहित्यिक सान्त्वना पत्र सीतालाई जनकले लेखे। त्यस कृतिको अरू भाग दोबारेर लुकाई उपयुक्त पंक्ति मात्र शमशेरलाई मैलो कमिजसम्म नफेरेर लाइराखेको जनकले देखाएका थिए। पनि होइन, अङ्कमालमा बाँधिएर एक अर्काको मुहारमा हेरिरहनु प्रेम होइन सीता, दूरस्थ उभिएर पनि एकै दिशातिर फर्की एउटै लक्ष्य राख्नु पो प्रेम हो। आजको मेरो निलो खाम बाहिरपट्टि चराले चुच्चोमा चिठी चापेर उडाउँदै लगेको चित्र भएकोमा हालेर जनकले त्यो पत्र पठाए। त्यसै हिउँदोदेखि सीता जनकको घरमा बस्न थालिन्। गान्धीलाई फेरि पक्राउ गरिएको 20-22 दिन मात्र भएको थियो। बिहामा आमन्त्रित सबका मुखबाट काङ्ग्रेसलाई अवैध घोषित गरेको कार्यको खण्डनमण्डनकै तर्क सुनिन्थे। खरसाङमा 4 जना नेपाली काङ्ग्रेसीहरू पक्राउ परेको खबरको बजारभरि झन् ठूलो सनसनी थियो। मुसोलिनीका फासिस्टहरूले ग्रीसमाथि आक्रमण गरेकै महिनामा जनकले ब्याङ्कको नोकरी र मासिक 173 रुपियाँ छोडिदिए। मानव अधिकारको आह्वान सुनेर, देश र जातिप्रतिको महान कर्तव्य बुझेर होइन व्यापार गर्न, पहिले टम्मीहरू त्यसपछि यान्कीहरू आएर जनकको होटेल बिचुङमा रातभरि नाचे, छादे, गुवालीहरूले जाज बजाए, गोर्खा जोनीहरूले चाउमेर टममा खुवाए। कतिपल्ट जनकको टेबल चौकी धुजा भयो, प्लेटहरू झ्यालबाट उडेर गए, तर ब्याङ्कसँग जनकको सम्बन्ध र विश्वास बढ्दै गयो। ब्याङ्कमा लगानी गरिरहेका साथीहरूको आँखा तिरिमिरी हुन्थ्यो। हैदराबाद भारतीय संघमा समाविष्ट भएकै हप्तादेखि जनकले कन्ट्रोल दोकान चलाए। सब सब सबसँग जनकको व्यवहार मैत्रीपूर्ण। जनक कसैलाई तेल लाउँदैन, न कसैलाई थुक्छ। समता उसको श्रेष्ठ नीति। रातको अन्धकारमा बस्दाका बस्दा आतप चामल बेपत्ता हुन्थे। चिनी, आटा, मट्टी तेल, माचिस, साबुन, दोब्बर तेब्बर दाममा खुसी साथ लगिहाल्न पाए जनता आफ्नो शुभभाग्य मान्थे। खाद्य नियन्त्रण कालको दुर्भिक्ष महासागरमा पनि कतिपय परिवार सुरक्षित द्वीप थिए, जनकको पनि। दोस्रो महायुद्ध र भारतीय स्वतन्त्रताको तीन चार वर्षको अवधिले जनकलाई समुद्रको लहर र छालले जस्तो उडाएर अर्कै अवस्थामा अर्कै देश र कालको संगममा पुर्याइदियो। त्यत्तिकै गतिले अब चढ्न सकिन्न, तापनि त्यस्तै स्थितिमा रहिरहने बल जनकले गरिरहेका छन्। बाबुको निधनदेखि त धेरै समय बिते। प्रशस्त पानी फुलमुनीबाट निस्केर गयो। जनकले बाबुको अस्टिन कारलाई ट्रकमा बदलाएको बाहेक अरू कारणले पनि ऊ दार्जिलिङका नेपालीहरूमध्ये गण्यमान्य छ। यहाँका मारवाडी र बङ्गालीहरूले चिनेका र मानेका नेपाली मात्र मान्छे हुन्। बाँकी सब जुत्रा भन्ने प्रचलन साँचो हो भने पनि प्रथम कोटीको सूचीभित्र श्री जनक मानयोञ्जनको नाम आउँछ। नागरिक मतदाता र तिनका छोराछोरीहरू सबै मानिस हुन् भन्ने ठहर सत्य हो भने चाहिँ जनकको नाम अस्तिको भोटमा क्रम संख्या 4897 बजार वार्डको ठेगानामा निस्केको थियो, जहाँ तीन कोठा भाडामा लिएर तिनी सीता रवि र छोरी दिव्या एक परिवार भनेर बस्छन्। काम गर्ने केटा वीरमान छँदैछ। सीता राम्रो दिनुभएको साँझतिर घर छेउकी बाबुनीलाई साथी बनाएर माल रोड डुल निस्कन्छन्। केसलाई मुठ्ठा पारेर बाँधेकी, घुँडामुनिसम्म मात्रको खुकुलो सजिलो सुरुवाल लाएकी, एउटी एङ्ग्लो रक्तिम कञ्चनजङ्घाको पृष्ठभूमि राखी, आङमा भाइ बहिनी बोकी खेल्दै निस्केको शेर्वा शिशुहरूको फोटो खिच्न लागेकी छ। सीता सुती वा भायलको सिवाय अरू सारी कहिले लाउँदिनन्। गोलो मुहुडाकी असाध्य गोरी सीताले सपक्क सम्याएर इलामे लाछाले कोरेको केसको मध्य भाजकमा रक्तरातो सिन्दूरले जुन सौन्दर्य दिएको छ अरू कुनै शृङ्गारै दिन नसक्ला। सिन्दूर बिहाको समाजका सदस्यको स्वीकृतिपछि विनत माथको सिउँदोमा हालेको सिन्दूर बिहा। चौरस्ताको चौरमा स्थापित भानुभक्तको शालिगलाई सीता सधैँ हेर्छिन्। वरिपरिको फलामे साङ्लोमा झुन्डिएर पिङ खेलिरहेका विभिन्न जातिका बालक बालिकाहरूलाई सीता समय लाएर हेर्दै जान्छिन्। 30-35 वर्ष अफिसको डेस्कमा घोटिएर बुढेसकालमा छुटकारा पाएका बुढाहरू चौरस्तामा जम्मा भई घाममा जीर्ण देह सेकाउँदै पाप र धर्मको, ब्रिटिस र काङ्ग्रेसको तर्क गर्छन्। दार्जिलिङको गएको गौरव र इतिहास खोल्छन्। सीता राति यी सबजनाका सुनाउँछिन्। चौरस्तादेखि आउँदा अलिक मुन्तिर एउटा ठूलो नक्सा दोकान छ। दोकानका झ्यालमा अनेक सुन्दर चित्रहरू राखेर सजाइएका छन्। कृत्रिम छालाको फ्रेममा एउटा पुरुषमय मुहारको बृहदाकार फोटो एउटा झ्यालमा प्रदर्शित छ। मिलेको मसिनो केस, पुष्ट ओठ, निधारमा छड्के चोटको दाग, जुन केही मेटाउने सूक्ष्म प्रयत्न भएको फोटोमा देखिन्छ। चौकुने बनावटको अनुहार, दृढताको सूचक प्रष्ट च्यापु रेखा र अझ आँखा चाहिँ राम्रा, जुन जनकले पाएको विशिष्ट पुरस्कार र दान हो। अचेल जनकका ती दुवै आँखा मुन्तिर रातो कालो मिसिएको रङको झोला पर्दै आएको देखिन्छ। यही नक्साको एक प्रति हामी जनकको घरमा बाहिर कोठामा देख्छौँ। यसका अरू चार प्रति निम्नलिखित स्थानमा छन्। एक, कलकत्ता 31A वेलेसली रोडमा श्री ड्यानियल एस प्रधानका आतिथ्य कोठामा हल्का निलो भित्तामा यो नक्सा शोभित छ। दुई, धनकोटा गैरी गाउँमा लामीडाँडादेखि पनि देखिने च्यादरको छाना भएको अस्तिसम्म जुन एउटै घर थियो, त्यहाँ श्री छ धर्मप्रसाद श्रेष्ठ कहाँ जनकको ससुरालीमा उहाँ यो कसरी राखिएको होला भन्न सकिन्न, दुहाको त्रासले सायद सन्दुकभित्र होला। तीन, गान्तोक बजारैमा भएको दा नामगेलको घरमा, जसको सहायताले जनक अचेल सिक्किमपट्टि कन्ट्राक्टरी गर्न खोज्दैछ। माथि लाचालाचुङ जाने बाटो र राङाराङ खोलासम्मको पोहोर मर्मर्ती उसैले गरेको। चार, जनकको पार्टी अफिसमा अरू तीन चार फोटाहरूको लहरमा दायाँदेखि द्वितीय स्थान राखिएको। धनकुटामा यो नक्सा बिहाकै साल पुगेको। उतादेखि आएको सालो र मानिसहरूसँग यताबाट जनक सीता र तिनका पारङ र आसिङहरू गए। माथिबाट सपरिवार धर्मप्रसाद तल रङ्गेलीमा आफ्नो कामतमा आएर बस्नुभएको थियो। त्यहीँ सानो ठिकटालो भयो। त्यहीँ एक दिनको बाटो मधुमल्लादेखि मावली पक्षका आफन्तहरू भनी ढोकभेटमा आएनन्।
जाऊ मैं दो बे बले हारी
नेपालको माटोमा प्रथमपल्ट पाइलो राखेको हुँदा भारतीय जनक र पारङहरू हर्साकुल थिए। बेलुकी हुँदै जाँदा तुवालो हराएपछि धनकुटाका डाँडै डाँडा हुलाकीले के ल्यायो भन्ने जनगीतका प्रतीक्षापूर्ण डाँडाहरू आकाशभित्रका बादलमा पसि गएका देखिन्थे। हाम्रो सैलुङ यहाँदेखि कता पर्छ? बालजन्य औचुक्यसँग जनकले सोधे। पश्चिम हो सैलुङ, कहाँ हो कहाँ? सैलुङ लेक र त्यसमुनिको वाफोक गाउँहरूको नक्सा जनकले देखेको छ, पुग्नेहरूले ल्याएको। जनकलाई लाग्छ निश्चय कुनै दिन ऊ पनि त्यहाँ पुग्नेछ, सङ्घ भाइहरूलाई भेट्नेछ, यन्जुनहरूको किपोट हेर्नेछ। लेकमा उत्कट जाडो होला तर दिउँसो घाम लाग्नेछ। अनि कल्पना रच्छ जनक, तिमी उसको पातलो घाम छिर्ने छाता घुमेको बाँसको बिँड भएको ओढ्नेछन्, टुप्पामा छाता फाटेको छ र मानेको पातले टाल्नेछन्। बाख्रा चराउँदै त्यता हुँदो आएकी हिमचोखी तामाङसेनीहरूलाई जनक पेच पार्दै सेलो गाउनेछन्। सेलो कुनै पनि हुनसक्छ, कारण सैलुङको प्रत्येक कल्पनासँग जनकको मनमा गीत विभिन्न आउँछन्। विस्तीर्ण छन् सैलुङका नागीहरू, जहाँका रुगरुगाउँदा डाँडामा ठाउँ ठाउँ उभिएका एक्ला रुखहरू हुनहुनाउँदो हुरीमा निउरिन्छन्। औ अर्को दिन त्यहाँ फेरि चहकिलो घाममुनि आएको बादलका काला छायाहरू दगुर्दै दगुर्दै आउँछन् जान्छन्। औ फेरि अपार छ ती नागीहरूको विविक्त शून्यता, जुन जनकको अचेतनामा बजिरहन्छ निरन्तर। तिनका कानको ओढारमा त्यसैको होला प्रतिध्वनि सुनिएको समय समयमा, त्यही अतृप्त रहरले होला जनकको जीवनमा मिठो असन्तोष दिएको छ। र हुनसक्छ तिनका महत्वाकांक्षा जति पनि यस्तै अनेक रहरहरूको छद्म रूप मात्र होलान्। धर्मप्रसादज्यू 22 वर्ष अघि पहाडमा वैशाखको हावा र हुरी चल्ने महिनामा झापा अमिनीमा सरुवा हुनुभएको थियो। त्यसभन्दा अघि नलशमशेर बडा हाकिम रौन्जेल वहाँ धनकुटा अड्डामै सुबाङ्गी खाइरहनु भएको थियो। वार्षिक खानगी 400 कम रु अड्डाका कागजपत्र लिएर काठमाडौँ गएको र अड्डा तातेल हुँदा एकचोटि माथि तिब्बतको सीमानेर ओलाङचुङ गोला पुगेका बाहेक धर्मप्रसादज्यू अन्यत्र जानुभएको थिएन। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको उपन्यास इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ, उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्दै हुनुहुन्छ। श्रुति सम्वेकमा हामी इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ। झापामा आएर धर्मप्रसादजीले जुन उन्नति गर्नुभयो त्यसको कथा मोरङमा ठूलो खेत हुने प्राय जम्मैको कथा हो। जेठा मुमा बडा महारानीको वीरताभित्र तीन चार नाम हाली हाल आबादी जमिन लिनुभयो। 10-15 घर सतार र तिमालहरू बसाइए, जसले रुख डाले, जंगल फाँडे, जमिन जोते, बाँध पैन बनाए। वर्ष दिनको परिश्रमपछि 40 बिघा जतिको राम्रो खेत भयो धर्मप्रसाद श्रेष्ठको। तिमीहरूले खाने वर्ष दिनको दान भकारीमा राखिदिनु पर्थ्यो, बिहामा सिर्फ लुगा हालिदिनु पर्थ्यो। काम नगर्ने, ज्यादा हिस्सा खोज्ने, गडबडी ल्याउनेहरू सहजै लगारिए। धर्मप्रसादज्यूले सोधे, भागे। हामी जस्तो होइन यो जात, धर्मप्रसाद भन्नुहुन्छ, भोलिको फिक्री पटक्कै छैन, माछाभन्दा मरिजान्छन् हुरुक्कै भएर। तिन चार दिनको बाटो भोक्कै गएर आएर कान्छीऔला जत्रो एउटा माछा मारेर आउँछ, के भन्नु? ए सुनिया, त अब फेरि जान्छस् कि माछा मार्न? आँडीमा भर्खर भुटेको पिरो मुरै खाने तेलमा मलेर घाममा बसी खाइरहेको काले सुनिया सेतो दाँत देखाएर निच्च हाँस्छ, मानौ त्यसले भन्दैछ यसपल्ट पो परेन त, अर्कोपल्ट कस्तो नपत्याएको मालिकले। ठूलो एक चक्ला परेको रोज्जा खेत अब कसको छ? हेरेर त्यो राजवंशी सतार वा धिमालमाथि मुद्दा लगाइयो। मोरङका आदिवासीको इतिहासमा मुद्दा र अड्डा गोर्खा राजको आदिम अभिशाप भएको छ। न्याय हराए गोर्खा जानु, तर न्याय नपाउनु हो भने गोर्खा राजमै बसिरहनु, यिनीहरूको अनुभवले भन्छ। रात बिरात तिनीहरू घर खेत छोडेर भागे, स्वास्नी छोराछोरी समेत माया मारेर भागेकै भोलिपल्टदेखि त्यो जमिन र खेत वीर विजेता गोर्खालीको सम्पत्ति भयो। दिन र रात समान भएको त्यस कालको मोरङमा गोर्खालीले दिउँसै डकैती गरे, धन प्राण लज्जा लुटे। 2007 सालको परिवर्तन र अव्यवस्थापछि उहाँले जागिर छोडिदिनु भयो। अहिले श्री धर्मप्रसाद श्रेष्ठको दमकमा 150 बिघा खेत, रङ्गेलीमा 65 र भद्रपुरमा आबादी र जङ्गल गरी 400 बिघा जमिन छ। जिमिदारी लिएकाले जिरायत जमिन बेग्लै, पहाडमा बरेनी धान हारेको 80-90 मुरी आउँछ। सीताकी आफ्नै आमा धनकुटामै छिन्। दुईचोटि दार्जिलिङ आएकी थिइन्। भाइ मधेसमा बसी बाबुसँग व्यवहार हेर्छ। कान्छी स्वास्नी धर्मप्रसादसँग मधेसमै बस्छिन्। लोग्नेलाई एक दिन छोड्दिनन्। जायजन्म छैन कान्छीपट्टि। औलाले खाएको कालो शुष्क शरीर लिएर तिनी हिउँदोभरि अटुट ओहिरिएका पाहुना, अपरिचित आउने जानेहरू सबलाई सत्कार र खानेकुरा पुर्याउँछिन्। नोकर चाकरहरूको झ्याउझ्याउती बीच कराउनु, पश्चिमी बाहुनहरूको हुल्ला आफै पकाई खान ध्यान दिनु, निरन्तरको पूजादी गरिरहनुमा तिनको व्यस्त दिन बित्छ। पहाडमा फगते यात्रीले ओढ्ने लुगा पाउँछ तर खान पाउँदैन। मधेसमा खान नपाउने कुरै छैन तर शुद्ध ओढ्ने पाउँदैन। बेहोसियार पाहुनाहरूले तिनलाई बहुली बनाउँछन्। चैततिरदेखि मधेसमा गर्मी र औल फेरि मच्चिन थाल्दा नयाँ नोकर र सबै पाहुनाहरू पहाड फर्किसक्छन्। तर तिनी मधेसी नोकरहरूलाई साथमा लिएर धर्मप्रसाद मधेसमै बस्छिन्। धनकुटादेखि मधेसमा आएको 2 वर्ष भइसकेको थियो। मोरङको जिउँदै उसिन्ने तातो बाक्लो तरीमा हरिणका हाँच जताततै दगुरी हिँड्थे। ससुराले जनकलाई एक दिन बताए, सालको रुख फुलेर रिङ्गटा चल्थ्यो, लामखुट्टेहरू बिरगन्जदेखि जम्मै यहीँ आए जस्तो हुन्थ्यो। तुवालो चलेर 10 गजा परतिरको वस्तु नदेखिने, पहाडबाट झरेर लिम्बुहरू, शीत पर्ने रात रातभरि रुखको वरिपरि तन्नेरी र तरुणी एक एकजना मिलेर गोलो भई गीत गाउँदै धन्काएको आगाको रातमा झुल्दै, फर्लङ्ग रात काटेर ज्वरो आएकाहरू बाटैभरि भुतुक्क भएर मरिबसेको ठाउँ ठाउँ भेटिन्थे। तैपनि पहाडमा कुनै लिम्बुकी छोरी बिग्रेको मैले सुनिनँ। कुरा अलिकति बरालेपछि फेरि बिस्तार बिस्तार धर्मप्रसादले भन्नुभयो, गाडाले कोपेर गएको सुन्ने निहास्रो लमतन्ने मेगरमा मेरो जीवन कैदीको जस्तो, समाज बहिष्कृत पुरुषको जस्तो बित्यो, जसलाई पहाडका जम्मै आत्मीयहरूले मानव मृत्युदण्ड दिएका थिए। मैया र आमा चाहिँलाई मोरङको खौलोमा ल्याउन मेरो मनले दिएन र पछि यतै यो अर्की मलाई ल्याउनु पर्यो। लोग्ने मानिसको प्रेममा दयाको अंश ज्यादा हुन्छ र दयावशात बिहा गरिन्छ भन्ने विचारका जनकले ससुराबाट आज हुने दयावश जेठीलाई त्यागी छ भने रङ्गेलीबाट फर्कँदा जोगबनीमा भारत नेपाल सीमा नेर भएको एउटा सानो घटना यस्तो छ। नेपाल तराईमा सालको बन्छी चोल्नासाथ भारत सुरु हुन्थ्यो। बुढाखाडाहरूलाई पछि पारेर जनक र सीता अघि हिँड्न लागेका छन्। भरियाहरू अझै पछि थिए। स्वर्णिम पङ्खा फिजाउँदै एउटा भाले मुजुर अघिदेखि बाटो देखाउँदै झैँ हिँडिरहेको छ। 5 कोस बाटो हिँडिसकेर पनि त्यो यताउताको बाक्लो वनमा पस्दैन। खसी राखेको माटोको थुर टिपेर जनकले झटारो आने झैँ गर्यो। भाग्दैन, निर्भय छ त्यो मुजुर यात्रीहरूदेखि। सायद क्लान्त पथिकहरूको ममतासँग त्यो परिचित छ। भारतको भूभाग सुरु भयो। जनक दगुरी 81, सीता छक्क परिन्। हेर्दा हेर्दै जनक देखिएनन्। पछिएका सबै आइपुगे। कसैले भन्यो, नेपाल राज सकियो, अब पक्रँदैन भनेर मुजुर समात्न दगुरेको। धेरै बेरपछि स्याँ स्याँ भएर फर्के जनक। मुजुर सुजुर केही थिएन। सबको आँखाले तिनलाई प्रश्न गरे, त्यो मुजुर देख्नुभयो, कस्तो दुष्ट? अझ रनक रिसाउँदै भने जनकले, हामी त पस्यौँ पस्यौँ स्वदेश छोडेर, त्यो मुजुर पनि हामी जस्तै मुगलान पस्न लागेको। खुब चक्कर लाएर खेदे, देखेरै पनि फेरि नेपालभित्रै हालिराखेको छु, कडा चेतावनी दिएर छोडेको छु। हामी मान्छे त प्रवास पस्यौँ पस्यौँ, वनको पशुपक्षीले पनि यसरी स्वदेश छोड्न थाले कति दिन रहन्छ नेपाल? जातिप्रति जनकको प्रथम सेवा कार्य यही थियो। जा जातिप्रति जनकको प्रथम सेवा कार्य यही थियो। बिरमानले चौकीमा बसेको जनकलाई भन्यो, हिजै मात्र हजुर कलकत्ताबाट फिर्नु भएको र मैले भनिनँ, आज भन्न त। सपना पनि बिरमान बुढाथोकीले बसेको पीराबाट पनि अलिकति तल सुल्किएर भन्यो, सपना पनि नराम्रो नराम्रो मात्र देख्छु, अस्ति महाकाल डाँडा गएँ सप्रेम सपना, अघि कहिले मलाई यस्तो भएको थिएन हजुर, धुलौटो पनि कोराइ हेरेँ बजारमा। झुट्टा कुरा, कसरी झुट्टा हजुर, गाईको मासु खाने होला देख्ने छन्, म त गाई गोरु सबको मासु कराब कुरो खाइदिन्छु, घरमा पो भाउजूले ल्याउन दिँदैन। अँ तेरो कुरा झुट्टा कसरी भने, अचेलको ज्योतिषीले माटोमा धुलोटो कोर्दैन, खातैमा लेख्छ पेन्सिलले, मैले देखेको छु। मिन्सिबिलले बजारमा छोपेको अलकत्रा र सिमेन्ट धुलोटो कोर्न उसैले उक्कायो भने पक्रिन्छ पो पुलिसले। उही कुरो त हो नि, खातामा लेखे पनि, बिरमानले हाँस्दै भन्यो र मालिकसँग साहस अझै अलिकति कुरा खोल्यो, यसो फेरफारे आफैलाई पनि बनाउनु पर्ने हजुर, फेरि फरियाहरू यता किन्दा सस्तो पर्छ, के भन्छ यसले, चौकीमा घुमेर बिरमानलाई हेर्दै सोधे जनकले। बिहे गर्न आँटिस् कि के हो, धत्तेरे हजुर, यस्तो लफङ्गाले बिहे गरेर के जात्रा देखाउन्थ्यो र, अस्तिदेखि भन्नु भनेको हजुरलाई मुखै लागेन, अधीर भएर जनक रिसाए, भन्ने कुरा जडसँग भनिहाल्न। यो आकारले झन् बिरमानको बागधारा हिउँदोको पनेरो जस्तो सुक्यो, दुई मिनट सासम्म फेर्न डराई त्यसै अल्मलियो। जनकलाई उठेर जान लागेको देखेर मात्रै तुरुक्क बोल्यो, बिहान दिदीलाई पनि भनेको थिएँ, के भनेको थिइस् तेरो टाउको, उत्तर छन् छैन, चुर शिर झारेर, पैसा चाहियो, किञ्चित बिरमान चलमलायो, घर जान मन लाग्यो कि, चुप। बिहान धाराबाट पानी ओसारिसकेपछि सिधासँग बिरमानले घर जाने कुरा गरेको थियो। बिरमान त यस्तो कुरा नगराई, म जाडोमा पानी भर्न सक्दिनँ, कराउँदै सीता सीताले हप्काइन्, दस बाह्र दिन त हो नि दिदी, म आइपुगिहाल्छु नि, मलाई त लाठी ठान्छस्, सीता जङ्गिन्, यता कि ठान्छस् मलाई, जा जान्छस् भने दिव्याका बाबासँग भन्, मलाई नभन। पल्लो झ्यालबाट पुष्पाकी आमाले सानी छोरीलाई बोकेरै वाद विवाद सुन्दै थिइन्, तिनलाई पनि सहयोगी बनाउँदै भनिन् सीताले, सुन्नुहोस् बहिनी, यो बिरमानको कुरा घर जाने अरे, सङ्क्रान्ति कति दिन छ अब भनेर हिजो होइन तैँले गन्दै गरेको, तँ गइहालेर खसी कसले बनाउँछ, आफ्नो भावनालाई सीताले तर्क मानिन्। सङ्क्रान्ति मानेर जानु नि दिदीले भनेपछि बाबुनी पुष्पाकी आमाले मेलको सूत्र प्रस्ताव गरिन्। बिरमानलाई एकपल्ट सानो काम हराउँदा, एकानाको चिनी किन्न पठाउँदा, बाबुनी र सीताको बोलचालै कति दिन बन्द भएको थियो, अहिले त्यो दुवैले बिर्सिसकेका छन्। टल्कने कालो बिरमानले पाकेटबाट छोटो हरियो काङ्ग्यो निकालेर कपाल कोर्दै भन्यो, घर भनेपछि हामीलाई पनि माया लाग्छ नि हो भाउजू, दाजु कसरी घरिघरि घर आउँछन् घरको मायाले। बाबुनीलाई कुनै कहाँनिर छोयो, रातो भएन, त त्यस्तो नक्कले पहाडमा टिक्नु मात्रै भनिन् तिनले, ठिक पनि यो बिरमान पहाड बिहा गर्नु जाँदै होला, हेर है हामी आई मैले भनेको ठिक पो हुन्छ, भाउजूको आशीर्वाद नै लागोस्, थ्याङ्क यू। बिरमानले पहाडबाट यहाँ आई मानिसहरूलाई जातले बोलाउन छोडी साइनो लगाई बोलाउन सिकेको थियो, औ दोस्रो कुरा सिकेको थियो थ्याङ्क यू भन्न, ए म त दुई मन र पनि 34 शेर रहेछु हो, थ्याङ्क यू, कालो भए पनि सुहाइलो रहेछु, थ्याङ्क यू। तीन वर्ष अघि बिरमानलाई बाबुले तीन कन्याको थानमा भाकल पुज्न परेवाको जोडी उडाउन पठाएको थियो, चार कोसको बाटो। बिरमान बाटो लागेर 15 दिनपछि कहाँबाट कहाँ बत्तिएर झापा बजारमा आइपुगेर होचो पाल टाङ्गेको दोकानमा लामो काठको बेन्चमा बसी बिहानै फिक्का चिया खाइसकेको थियो। आसाम जान्छु भन्थ्यो त्यो बाटोमा सोध्नेहरूलाई। एक दिनभरि पैदल र एक रात सतारहरूको गाडामा यात्रा गरेपछि 17 दिनको दिउँसो 1 बजेतिर बिरमानले मुक्तिको मेची तर्यो। त्यसले 2 महिना बागढुङ्ग्रामा बितायो, इँटा बनाएर सिलगढीको सिख होटेलमा 9 महिना बस्यो, प्लेट धोएर रिक्सा कुदायो 20 दिन, 4 महिना औलोले थलियो। जनक कहाँ आएको दिन त्यो मधिसेले दौरा सुरा लागेको जस्तो थियो, दार्जिलिङको जलवायुले त्यसलाई 6 महिना पुरानै बिरमान बनायो, फेरि त्यसले नराम्रो भएर बस्नै पाएन, जनकले दिएन। हरेकलाई सुकिलो भएर बस्न कर लाग्छ दार्जिलिङमा, जबसम्म यहाँको सडकमा अलकत्र छापिन्छ औ हावापानी सुन्दर रहन्छ, जनक आफू त लुगौटी छैन बारम्बार यसो भन्छ। मालिकको कथनलाई बिरमानले आफूमा यति चरितार्थ गरे कि जम्मै बिल्डिङभरिको मैला लुगा त्यसले धोइदिन थालेको थियो चुरोट खाने पैसामा। चाल पाएर जनकले पिट्यो, छेउ भर्की श्रीमती दास बरबरी रोइन्। एउटै मात्र चक्र मेरो, हेर्नुहोस् बाउजू, बिरमानले हातमा जम्मै औँला फारेर दिउँसोको आमा बाबुनीलाई देखाउँथ्यो। यस्तो मान्छे कि त राजा हुन्छ अरे कि साधु, अर्थ लगाइदिन्थिन् सीताले। साधु हुन मन लाग्दैन, राजा हुन सकिँदैन। राजा समान हुन्छस् भनेको पो त, तँलाई त राजै हुन्छस् कसले भन्यो? साधु समान त अहिले छु। सीता र बाबुनी दुवै हाँसे, एउटी त सर्किन पनि। यो देब्रे चोरको कुराले पनि देब्रे मात्र खेच्छ हो, त नजा नेपाल अब, तेरो चक्र देखेर राजाले काट्छ तँलाई। पक्रियो भने म साधु हुन्छु भन्छु नि। बिरमानलाई एकपल्ट अजय दासले देब्री हात चल्नेको छोराछोरी जमले जन्मन्छ भनेर जन् भनिदिएको थियो। बङ्गालीहरूले पढेको हुन्छ र जान्दछ भन्ने विश्वासको बिरमानलाई त्यो एकदम मनमा गाडेको छ। दार्जिलिङको आकाशमा चाँदी जस्तो हवाइजहाज, कहिलेकाहीँ आवाज गर्दै घुम्न आउँदा सरस्वती पूजाको लस्करमा बाटोभरि नाच्ने बिरमान जहाँबाट भए पनि दगुरेर छानामा चढ्छ अनि आकाशतिर फर्की चिच्याउँदै सधैँ हवाइजहाजलाई कराउँछ। त्यसको अनुभव र बुद्धिले अति नै मार्मिक ठानेको ठट्टा गर्छ। ए हवाइजहाज, कहिले देख्थिस् तैँले मलाई, मेरो ससुरालाई? तँलाई म मार्छु हेर, झार्छु बन्दुक हानेर हेर है। बन्दुक पक्रेजी हात बनाई औँला अङ्कुशे पारी एकाका चिम्म गरी ताकि उड्दो जहाजलाई एकदम बिरमानले गोली लाउँथ्यो। प्वाक, हवाइजहाजमा पखेटामा गोली लागि धुवा र आगो सल्काउँदै टुक्रा टुक्रा भई खस्यो अरे बिरमानको कल्पनामा। बागडुग्रामा दुई महिना छँदा राति हवाई अड्डाको बत्ती घुमेकोदेखि बिरमान मृगले जस्तो हेरेको हेरेकै हुन्थ्यो। बेलुकातिर मैदानमा बात गर्दै जस्तो बसिरहेका हवाइजहाजहरूको वरिपरि त्यो बिरमान अर्को एउटा साथीसँग जान्थ्यो, घुमेर हेर्थ्यो, अरूले नदेखिकनै हवाइजहाजलाई छुन्थ्यो। एउटा हवाइजहाजमा एक एकवटा बाँडेर त्यसको साथी र बिरमानले आफ्नो आफ्नो नाम पनि लेखेका थिए। तिन दिनपछि जनकले बिरमानलाई सोध्दै थिए, त जाँदा गोर्खेको बाटो जान्छस् होइन? होइन हजुर, हिउँदोमा तल्लो बाटो नै राम्रो छ, बिरमानले बतायो। फेरि गर्वसँग भन्यो, अचेल हाम्रो बाटो राम्रो बनाएको छ, पछि उहीँसम्म गाडी लाने कुरा छ। फिक्कल पुगेर आज त्यहाँ आफ्नो पर्नेहरू छन्, बास बस्छु। जनक पशुपति फाटक काटेर कहिले उता गएको छैन, पोहोर होला। मिरिक मेलामा जाँदा गाडीबाटै पशुपति बजार जाने बाटो र बाटो छेउको पुरानो सानो चिया दोकान घरसम्म देखेको थियो। जनकले यति नै भन्न सके, राम्ररी जानु, होसियार भएर जानु। आँखा बिरमानका धमिला भए। कठिन कार्यको उत्साहले यो यात्राको उकालो ओह्रालोलाई सम्झन लागेको छ। त्यसको मनले दार्जिलिङ र इलामको सिमानाको आकाशमा भएको कुनै उच्च बिन्दुमा स्थिर रही बिहानको दृश्य देख्यो। माझ किराँतको देशसम्म त्यत्तिकै त्यही प्रकाश पुर्याउँदै उदाएको सूर्यले नामसालिङ पाकाका घरहरू र योगमाई शिरको पानीलाई दिनको उज्यालो दिइसकेको छ। अनामिका साइलीसँग युगान्त माया लाउँदै गाइने बेनी बजारको विस्तृतिलाई एकफेर हेरिराखेर बिरमान अगाडि बढ्छ। घाम तिलेकिनीको उकालोमा आइपुग्न एक प्रहर बाँकी छ। राति नै उठेर तिनै बजे हिँड्नुपर्छ, आफैलाई बिरमान सतर्क गर्दै थियो। यति बेला अघि नै इलाम बजार निस्किसक्नुपर्छ। एक दिन इलाम बजार घुम्ने, माथि अड्डामा गएर आफ्नो गाउँतिरको कोही आएको छ कि हेर्ने, त्यसको रहर छ। पर्सि उसो भए घर पुग्छस्। कहाँ हजुर, इलामदेखि पनि पाँच दिनको बाटो हो, अझै उता, हाम्रो घर मूलपानी। बसिरहेको ठाउँदेखि झ्यालबाट देखिने फालिलुङ डाँडा देखाउँदै भन्यो बिरमानेले। ऊ त्यस्तो डाँडा दस बाह्रवटा नागेर पुग्नुपर्छ। नजा, जनकले रिसाएर भने, मान्छेको दुईवटा खुट्टाको त्यस्तो वीरता देखेर मनमा उसको दुई हातले बेसरी थप्पडी मारिरहेका थिए। जनकले भने, नजा, न तेरो छोराछोरी छ न आमा, तिन तिनवटा स्वास्नी लिएर बसेको बाबु बनाउँदैलाई के मरिमेटेर हेर्न जान्छस्? उहाँका नेपालीहरूको बहुपत्नीकत्व सम्झेर जनकको अनुहारमा पीडाको होइन क्रोधको भाव अहिले स्पष्ट देखियो। अहिले नगएर हुन्थ्यो हजुर, बिरमाले ढिप्पी छोडेन। त्यसपछि त्यसले फक्का फक्की डाँट्यो, जोगमाईमा बा पनि सङ्क्रान्तिमा पिण्ड दिन आउनु हुने, भेट्यो भने म लगत्तै फेरिहाल्छु। इलाम चिया कमानमा कामको सलुक पनि छ, हजुरले चिन्नु भए कुरा गरिदिनुहुन्थ्यो। बेनी मेलामा राडीपाखी ख्याल सस्ता पाइन्छन्, खरिद हानेर यता ल्याए त जति पनि पैसा हुन्थ्यो। बाई बाजेको आवाजले बिरमानको बोल्नु बन्द भयो। भित्रबाट आएर सीताले जनकको हातमा रुपियाँ दिइन्, जम्मै ल्याऊ, टाढो जानुपर्छ यसलाई, जम्मै नै छ, सीताले भनिन्। इन्द्रबहादुर राईको उपन्यास आज रमिता छको पहिलो श्रृङ्खला वाचन सँगसँगै आजलाई श्रुति सम्वेकको समय अब सकिन लागेको छ। हामी अर्को साता मंगलबार फेरि आज रमिता छ उपन्यासको दोस्रो श्रृङ्खला लिएर आउनेछौं। त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा उपन्यास लेखेको वाचन हुनेछ। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।